الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرة کی آیت 276 ہم پڑھیں گے آج انشاءاللہ بات چل رہی تھی اللہ کی راہ میں انفاق کی پھر اس میں بات آ گئی کہ کن چیزوں سے انفاق کا ثواب ضائع ہو جاتا ہے پھر اس کے بعد یہ بات آ گئی کہ انفاق میں کس طرح کی چیزیں اللہ کی راہ میں خرچ کی جائیں گی پھر یہ بات زیر بحث آ گئی کہ یہ انفاق جو تم کر رہے ہو یہ کن کے کام آنا چاہیے وہ زیر بحث آ گئے پھر اب یہ بات زیر بحث آ گئی پچھلے درس میں کہ جو لوگ سود یا ربا کا کام کرتے ہیں وہ خرچ نہیں کر سکیں گے اور ان کا انجام کیا ہوگا تو یہی موضوع چل رہا ہے تو فرمایا کہ یمحق اللہ الربا ویربی الصدقات اللہ تعالیٰ جو ہیں وہ ربا کا پھلنے پھولنے نہیں دیتے اور صدقات کو پھلنے پھولنے دیتے ہیں واللہ لا یحب کل کفار نسیم اللہ تعالیٰ ہر قسم کے ناشکرے کو گناہگار کو پسند نہیں کرتے اللہ تعالیٰ ربا کو پھلنے پھولنے نہیں دیتے اس کو برباد کر دیتے ہیں اور صدقات کو پھلنے پھولنے دیتے ہیں خود اس کے اندر ترقی دیتے ہیں اس کا مطلب یہ ہے کہ جو سود ہے اس کا جو انجام ہونا ہے وہ بڑھنے کا نہیں ہے جس طرح چیزوں کا اجر جو ہے وہ قرآن مجید بتاتا ہے کہ کئی گنا ہو جائے گا 700 گنا تک چلا جائے گا تو سود کے ساتھ ایسا معاملہ نہیں ہے بلکہ سود برباد کر دیا جائے گا اور جو صدقات ہیں ان کو اللہ تعالیٰ ترقی دیتے ہیں اور دوسرا یہ فرمایا کہ اللہ تعالیٰ کسی ناشکرے کو کسی گناہگار کو پسند نہیں کرتے یہ جو اللہ تعالیٰ کا ضابطہ ہے اس طرح کا جو سود کے بارے میں اوپر بیان ہوا ہے اس کا یہ وجہ بتائی جا رہی ہے کہ سود خوار جو ہے وہ اسیم ہے اور کفار ہے تو ایسے لوگوں کے عمل کو اللہ تعالیٰ پسند نہیں کرتے اس لیے اس میں ترقی بھی نہیں دے سکتے یہاں دنیا کی ترقی یا دنیا کے فائدہ زیر بحث نہیں ہے کیونکہ دنیا میں سود دینے والے پرانے زمانے میں بڑے اچھے حالات میں رہتے تھے کھانے والے اور اب بھی سود کھانے والے بڑے اچھے حالات میں رہ سکتے ہیں اس کو اللہ تعالیٰ بیان نہیں کر رہے ہیں میں اس کا ضابطہ پہلے بتا چکا ہوں کہ نیکیوں کا معاملہ اصل میں آخرت میں زیر بحث آنا ہے تو اب دنیا میں اللہ تعالیٰ بات نہیں کر رہے ہیں کہ سود کھانے والے کا کاروبار نہیں چلے گا یہ اللہ تعالیٰ نہیں کہہ رہے ہیں بلکہ سود کھانے والے کا جو طرز عمل ہے اس کے نتیجے میں جو سود کے ساتھ معاملہ زیر بحث آنا ہے قیامت والے دن اس کی بات ہو رہی ہے کہ قیامت والے دن سود خوار کو وہاں کچھ حاصل نہیں ہوگا بالکل برباد ہو کر رہ جائے گا یعنی جتنی چیزیں صدقہ دینے والے کو اللہ صدقہ دینے والا نہیں ہے جو اردو کا محاورہ ہے خیرات کرنے والا تو جو خیرات کرنے والے کو فائدے حاصل ہونے ہیں جو ان کے مال میں ترقی ہوگی جو ان کے پیسے میں ترقی ہوگی وہ سود خوار دیکھتے رہ جائیں گے اور جو ان کو معاملہ ہونا ہے وہ وہاں پر پچھتاتے رہیں گے یہ مطلب ہے اس کا تو جو بھی کام ناشکری پر اور گناہگاری پر مبنی ہوگا اس کا یہی انجام ہوگا آگے جو دو صفات ہیں وہ بہت اہم ہیں جو سود خوار کے لیے اللہ تعالیٰ نے بیان کی ہیں کہ واللہ لا یحب کل کفار اسیم اللہ تعالیٰ کسی کفار کو یہ کافر والا نہیں ہے بلکہ معنی لفظ وہی ہے لیکن ناشکری کے معنی میں ہے اور اسیم گناہگار کے معنی میں ہے میں دونوں کو واضح کرنے کی کوشش کرتا ہوں کفار اس شخص کو کہیں گے جو ناشکرہ ہو اور ناشکرہ کون ہوتا ہے یہ میں پہلے بھی کئی دفعہ عرض کر چکا ہوں کہ شکر اور ہمارا جو اردو والا شکر اور شکریہ ہے جیسا ان میں فرق ہے ایسا ہی عربی زبان میں شکر اور الحمدللہ کا فرق ہے تو جو شکر ہے وہ صرف آپ نے جیسا میرے ساتھ کیا میں ویسا ہی کروں یا آپ نیکی کر کے آئے تو میں آپ کے ساتھ نیکی کروں آپ نے برائی کی تو میں آپ کے ساتھ برائی کر دوں یہ شکر ہے یعنی شکر کا مطلب ہے کہ آپ کے عمل کے مطابق میں نے رد عمل ظاہر کر دیا اللہ تعالیٰ شاکر ہیں یعنی ہم نیکی کر کے جائیں گے تو وہ ہمارے عمل کو قبول کریں گے اس کے مطابق रिवॉर्ड दे देंगे, हम गुनाह करके जाएंगे तो अल्लाह ताला शाकिर है, उसके लिहाज से सजा दे देंगे। तो शुक्र असल मानी यह है कि मैंने आपके रवैये के एक्नॉलेजमेंट में वैसा ही रवैया अख्तियार किया जैसा आपने काम किया था। तो अब अल्लाह ताला ने रिस्क दे रखा है किसको? सूदखार को। और रिस्क दे रखा है इस बुनियाद पर कि अल्लाह ने आजमाइश में डाला है। तो जो आदमी, जिस आदमी को अल्लाह की तरफ से रिस्क मिला हो और किसी दूसरे भाई को नहीं मिला हुआ, वो खुदा की शुक्रगुजारी की बजाय, यानी उसके मुताबिक अमल करने की बजाय, वो अकड़ जाए, तो ये नाशुक्रा है। तो मुझे अल्लाह की राह में अल्लाह के बंदों के ऊपर खर्च करना है क्योंकि मुझे माल दिया इसलिए गया है। इसी को बयान किया है फ़ी अमवालिहिम हक़्क़ुन लिस्साइल वल महरूम, कि दुनिया का नक्शा यही बनाया गया है कि कुछ को दिया गया है, कुछ को तंगदस्त रखा गया है, ताकि उनके माल में से उनको हक रखा जाए। तो ये वो दुनिया की स्कीम के मुताबिक ये आदमी ना शुक्रा है कि इसको अल्लाह ने दिया था लेकिन इसने सूद पर मामला करना शुरू कर दिया और लोगों के साथ नाइंसाफ़ी करना शुरू कर दी। असीम जो है ये हक तलफी के मानी में आता है और गुनाह के मानी में आता है, दो मानी इसके अंदर हैं। मैंने पहला तर्जमा गुनाह ही का किया था क्योंकि वो जामे है, हक तलफी भी गुनाह है और गुनाह भी हक तलफी होती है और बाज़कत नहीं भी होती। तो जो गुनाह है, जो हक तलफी है, वो सूद के ज़रिए से होती है। तो कुरान मजीद ने एक असूल बयान किया हुआ है कि ला ताकुलू अमवालकुम बैनकुम बिल बातिल, तुम आपस में एक दूसरे का माल बातिल तरीके से ना खाओ। तो सूद दरअसल बातिल तरीके से माल को खाना है, इसलिए ये असीम है। तो चोरी करके खाना ये भी इसम है, सूद लेकर खाना ये भी इसम है, और डाका डाल के, धोखा देकर, फरेब देकर, मिलावट करके, ये सारे के सारे इसम हैं। तो सूद भी इन्हीं के अंदर शामिल है, जिसको कुरान के इस्तेमाल में रिबा कहा जाता है। तो रिबा भी इसम है, धोखा भी इसम है, मिलावट भी इसम है, धोखा देना, बटोरना, चकमा देकर ले लेना, चोरी करके ले लेना, जेब काट लेना, ये सब इसम है। सब दूसरे की हक तलफी है, दूसरे का माल बटोरना है। इन्हीं में अल्लाह ताला ने इस आयत, इस जुमले में सूद को भी शामिल कर दिया है कि सूद भी दरअसल किसी का हक मारना है। अब हक क्या है? हक इतना ही है कि मैंने 10 रुपये उधार दिए थे, 10 रुपये वापस ले लो, बस आपका हक है, आपको लेने का भी हक है, कोई ऐसा मसला नहीं है। लेकिन आपने दिए 10 रुपये थे, ले वापस 11 रुपये ले हैं, कोशिश कर रहे हैं, तो ये जो 1 रुपया ऊपर जायद ले रहे हैं, ये हक तलफी हो जाएगी। ये हम पीछे बात कर चुके हैं कि ये तजारत नहीं है। दुनिया की कोई दुकान इस तरह से नहीं खुलती कि आप 10 रुपये लें और 11 रुपये वापस कर दें। तो जो चीज़ नकद नहीं हो सकती वो उधार में भी नहीं हो सकती, जो चीज़ नकद में नहीं हो सकती वो उधार में भी नहीं हो सकती। तो उधार भी बराबरी की बुनियाद पर होता है और नकद भी बराबरी की बुनियाद पर होता है। आप 10 रुपये की चीज़ लेंगे, 10 रुपये की मिल जाएगी, लेकिन अगर कोई आदमी ये हरकत करे कि 10 रुपये के मुकाबले में कहे मुझे 11 रुपये दो, दुकान खोल कर बैठ जाए कि 10 रुपये 11 रुपये के बदले दूंगा, तो ये नाजायज़ हो जाएगा। हाँ, आप कोई सर्विस प्रोवाइड कर रहे हैं, आप कोई और चीज़ उसमें इजाफा कर रहे हैं, तो फिर आपको, तो एक दुकानदार सर्विस प्रोवाइड कर रहा होता है कि किसी खेती से या किसी दूसरी मंडी से उठा के सामान आपके मोहल्ले में ले आया है और अब वो आपसे प्रॉफिट ले रहा है, उसने सर्विस उसमें शामिल कर दी है। तो तजारत एक और चीज़ है, और कर्ज़ जिसमें आपने कोई सर्विस प्रोवाइड नहीं की सिवाय कर्ज़ देने के, तो अब आप वही कर्ज़ वापस ले सकते हैं, 10 रुपये देंगे, 10 रुपये वापस ले लीजिए। तो ये असीम हो जाएगा। जो भी आदमी किसी का माल सूद के तरीके से खाएगा वो गुनाहगार हो जाएगा और हक तलफ ठहराएगा। तो खुदा के एतबार से ये नाशुक्रा है और लोगों के एतबार से ये हक तलफी करने वाला है। खुदा के एतबार से इसलिए नाशुक्रा है कि उसने स्कीम ये बनाई थी कि अपने बंदों में से कुछ के ऊपर माल कम देगा, कुछ के ऊपर ज़्यादा देगा, तो कम देने वाले, कम माल वालों के काम आएंगे वो लोग जिनको ज़्यादा दिया गया है, कम अज़ कम सदकात और खैरात की सूरत में या कम अज़ कम कर्ज़ की सूरत में। ये भी तावन होता है, ये भी सदके की एक शक्ल है कि मैंने कुछ देर के लिए किसी भाई को कर्ज दे दिया, ये भी एक सदके की सूरत है, खैरात की सूरत है, जिसमें हम दूसरे भाई के साथ तआवुन करते हैं। इसलिए कर्ज को इसी के बाद में ज़ेर बहस लाया जाएगा, आगे हम जब पहुँचेंगे तो इसी मजमून के अंदर कर्ज आ रहा है, क्योंकि कर्ज तआवुन की एक शक्ल है, सदकात की एक शक्ल है, जिसमें पैसा देकर थोड़ी देर के लिए ज़रूरत पूरी कर दी जाती है और फिर वापस ले लिया जाता है। और जो जो रिबा है उसमें इसकी नफ़ी हो जाती है कि वो कर्ज़ के ऊपर प्रॉफिट कमाने की कोशिश करता है। तो अब जहाँ पूरी जो बात चल रही थी पीछे, वो ये कि जो सूद खाने वाले हैं वो क़यामत वाले दिन किस तरह से उठेंगे, और ये सूद जो है ये तजारत की तरह का नहीं है। तजारत का मतलब ये होता है कि मैंने एक जगह से सामान उठाया, दूसरी जगह लाकर बेचा ताकि मैं प्रॉफिट हासिल करूं और लोगों को एक सहूलत मैंने फराहम कर दी। जबकि यहाँ कर्ज़ का मामला हो रहा है, कर्ज़ के मामले में आप एक रुपया आगे पीछे नहीं कर सकते, जितना आपने कर्ज़ दिया है उतना वापस ले लीजिए और बस, आपका हक कितना ही है। तो अगर आप इसे ज़्यादा लेंगे तो खुदा के नाशुक्रे और इंसान के हक तलफ बन जाएंगे। इन्नल्लज़ीना आमनु व आमिलुस्सालिहात व अकामुस्सलात व आतुज़्ज़कात लहुम अजरुहुम इंदा रब्बिहिम व ला खौफुन अलैहिम व ला हुम यहज़नून। असीम का एक पहलू और वाज़े कर दूँ, चूँकि वो बात अधूरी रह गई थी। मैंने अर्ज़ किया है कि बाज़ गुनाह हक तलफ़ी होते हैं, बाज़ हक तलफ़ी नहीं होते, लेकिन वो गुनाह होते हैं, इसलिए कि गुनाहों के अंदर जो असूल है वो सिर्फ़ हक तलफ़ी का नहीं है, वो हदूद से तजावज़ का भी है। सिर्फ हक तलफ़ी का नहीं है, हदूद से तजावज़ का भी है। मसलन मैंने सुरख बत्ती पर नहीं रुका क्योंकि सड़क खाली थी, तो मैंने कोई हक तलफ़ी नहीं की, लेकिन हदूद से तजावज़ किया है, कानून तोड़ा है। तो हक इसम दोनों गुनाहों को कवर करता है, इसम का लफ्ज़ दोनों गुनाहों को कवर करता है, एक वो जो हक तलफ़ी की नौयत के होते हैं और एक वो जो हदूद से तजावज़ की नौयत के होते हैं। तो दूसरों का माल खाना सूद के ज़रिए से, चोरी के ज़रिए से, ये हक तलफ़ी है। और अगर फ़र्ज़ कर ले ये हक तलफ़ी ना हो, तो अब अल्लाह ताला ने रिबा को हराम कर दिया तो ये हदूद से तजावज़ हो जाएगा, ये हदूद से तजावज़ हो जाएगा कि आपके लिए जो चीज़ मना कर दी गई थी, सुरख बत्ती पर रुकना लाजम कर दिया गया था, आपने उस हद को तोड़ा, तो ये भी गुनाह हो जाता। इसकी एक मिसाल शरीयत की भी समझ लीजिए, ताकि आपको ट्रैफिक के कानून में कहीं ये ना कहें कि ये तो शरीयत का कानून नहीं है। जब कोई मर्द और औरत रजामंदी से फाशा का अमल करते हैं, जना का अमल करते हैं, तो वो हदूद से तजावज़ करते हैं, किसी का हक नहीं मार रहे होते, दोनों अपनी मर्ज़ी से काम कर रहे होते हैं। तो फहाशी वाली जो हदूद अल्लाह ने मुकर्रर की हैं फाशा के तहत, उसको वो तोड़ रहे होते हैं, तो ये बगैर हक तलफ़ी के एक गुनाह है। तो इसम के अंदर दो पहलू होते हैं, हक तलफ़ी और हदूद को तोड़ना। तो इन अल्लाह जी आगे चलते हैं, इन अल्लज़ीना आमनु व आमिलुस्सालिहाति व अकामुस्सलाता व आतुज़्ज़कात लहुम अजरुहुम इंदा रब्बिहिम व ला खौफुन अलैहिम व ला हुम यहज़नून। बिलाशुबा वो लोग जो ईमान लाए और जिन्होंने नेक आमाल किए और नमाज अदा की और ज़कात अदा की, उनके लिए उनके रब के पास अजर है और उनके ऊपर कोई खौफ नहीं होगा और कोई हुज़्न नहीं होगा। ये बहुत दिलचस्प मकाम है, इसमें क़ुरान मजीद के असलूब को समझने में की भी एक मिसाल है कि बिलाशुबा वो लोग जो ईमान लाए और जिन्होंने नेक अमल किए। आगे नेक अमल के दो मिसालें दे दी हैं, अरबी ज़ुबान में आप मिसाल इस तरह से ले आ सकते हैं, हमारे उर्दू में भी ले आ सकते हैं बग़ैर मिसाल का लफ्ज़ बोले। मसलन हकीम साहब कहेंगे कि बादी चीज़ें ना खाया करो, गोभी नहीं खानी, चावल नहीं खानी, तो उन्होंने बादी चीज़ों की वजाहत की दो मिसालें दे दी ताकि मरीज़ समझ जाए कि कौन से खाने मना किए जा रहे हैं। तो कहेंगे कि बादी चीज़ ना खाओ या गर्म चीज़ ना खाओ, बादाम ना खाना, अखरोट ना खाना, ये उन्होंने दो मिसालें दे दी, ये बग़ैर कहे कि मैं मिसाल दे रहा हूँ। ऐसे ही यहाँ पर हुआ है कि जो लोग ईमान लाए और नेक अमल किए, अब दो आगे मिसालें नेक अमल की दे दी, चूँकि मज़मून चल रहा था अल्लाह की राह में खर्च करने का, तो इसलिए ज़कात का ज़िक्र कर दिया गया है, यानी जो नमाज पढ़ते हैं और ज़कात देते हैं। तो ایمان کیا ہے ہم یہ جان چکے ہیں، ساری امت جانتی ہے، پانچ چیزوں کو ماننا ایمان کا لازمی حصہ ہے. اور عمل صالح کیا ہیں ہم ساری امت جانتے ہیں کہ دو حصے ہیں اس کے، ایک اللہ کے حقوق بجا لانا اور ایک لوگوں کے حقوق بجا لانا. یہ عمل صالح ہیں، جن میں ابھی ایک قرض دینے کا معاملہ بھی چل رہا ہے کہ کسی کی مدد کر دینا، کسی کے ساتھ تعاون کر دینا، کسی کے لیے خیرات کر دینا، تو یہ سارے نیک عمل ہیں. برائی سے بچنا بھی نیک عمل ہے، برائی سے بچنا بھی نیک عمل ہے کہ برائی کا موقع پیدا ہوا اور آپ بچ گئے، تو یہ عمل صالح ہے. آپ کا تقویٰ آپ کے کام آ گیا تو انشاءاللہ اس کا بھی اجر ملے گا. تو ایمان لانا، نیکی کرنا دونوں طرح کی، خدا کے حضور میں اور لوگوں کے لیے، اور برائیوں سے بچنا، یہ عمل صالح ہے. تو اللہ کے حقوق میں وہ پانچ چیزیں ہیں جو ہم جانتے ہیں، نماز ہے، روزہ ہے، حج ہے، زکوٰۃ ہے، اور پانچ چیزیں ہو گئیں. یہ پانچ چیزیں ہمیں کرنی ہوتی ہیں اللہ کے حق ادا کرنے کے لیے. زکوٰۃ البتہ ایک ایسی چیز ہے جس کی پہنچ دونوں طرف ہے، یعنی وہ اللہ کا حق بھی ہے اور بندوں کے ساتھ بھی ایک تعاون کی شکل پیدا ہو جاتی ہے. بندوں کے حقوق میں چار پانچ چیزیں ہیں جو ان کا خیال رکھنا چاہیے. لوگوں کی عزت، بے عزتی والی عزت، اور لوگوں کا مال، لوگوں کی جان، لوگوں کا جسم، لوگوں کی عقل، اس کو نقصان نہیں پہنچ سکتا ہماری طرف سے. عزت کو نقصان پہنچنے میں جو چیزیں دین میں منع کی گئی ہیں، ان میں الزام لگانا، مذاق اڑانا، چغلی کرنا، غیبت کرنا، یہ عزت کے اوپر دھبا لگنے سے روکنے کے لیے ہے. ان چیزوں سے بچنا چاہیے. جب آپ کسی کی چغلی کر رہے ہوتے ہیں، کسی کی غیبت کر رہے ہوتے ہیں، کسی پہ تہمت لگا رہے ہوتے ہیں، تو دراصل اس کی عزت کو پامال کر رہے ہوتے ہیں. ٹھیک، یہ ایک چیز. عزت کا دوسرے معنی وہ آبرو جو ہوتی ہے، اس کو بھی اسی طرح سے محفوظ رکھا جائے گا. دوسری چیز مال ہے آدمی کا، یا جان کر لیجیے، کسی کی جان نہیں لیں گے. جان کے پہلو سے تین چیزیں یاد رکھیے. ایک زندگی ختم کرنا ہے، ٹھیک ہے. دوسرا جو ہے وہ نقصان پہنچانا ہے، مکہ مار دیا، کچھ کر دیا، ٹھیک ہے، چوٹ لگانا ہے. تیسرا زخم لگانا ہے، یا کوئی عضو توڑ دینا ہے، جیسے ٹانگ توڑ دی، آنکھ نکال دی. یہ تین چاروں چیزیں، یعنی جسم بھی دوسرے کا محفوظ رہے اور زندگی بھی دوسرے کی محفوظ رہے، یہ جو ان کا خیال رکھ کے زندگی گزارے گا وہ عمل صالح کرے گا. ٹھیک ہے. لوگوں کے ساتھ جو تیسری چیز ہے، پہلے عزت کا میں نے نام لیا، عزت دونوں پہلوؤں سے، جنس کے معاملے میں بھی اور عزت اور احترام والی جو بےعزتی والی عزت ہوتی ہے وہ بھی. دوسرا میں نے پہلو بیان کیا کہ ان کی جان. تیسرا ان کا مال ہے. نہ کسی کا مال چرایا جائے گا، نہ کسی کا مال چھینا جائے گا، نہ کسی کے مال کو ہڑپ کیا جائے گا، خواہ وہ یتیم ہو خواہ وہ غیر یتیم ہو. کمزور کا مال کھائیں گے تو اور مسئلہ شدید ہو جائے گا، جیسے یتیموں کا مال کھانے سے بہت کبیرہ گناہ ہو جاتا. دھوکہ، فریب، چوری چکاری، رشوت، سود، یہ سارے کے سارے ناجائز ہیں. دوسرے کا مال باطل طریقے سے کھانا ہے، یہ بھی کریں گے تو آپ عمل صالح سے محروم ہو جائیں گے. اس کے مطابق زندگی گزاریں گے تو عمل صالح کے ساتھ نہیں گزاریں گے. کسی کی عقل کو خراب کرنا، ڈرانا، دھمکانا، دہشت گردی پیدا کرنا، یا نشے پہ لگا دینا، یہ عقل کے پہلو سے انسانوں کے ساتھ حقوق مارنا ہے. ان کے حقوق حق تلفی ہو جائے گی کہ آپ نے کسی کو نشہ لگا دیا، آپ نے حق تلفی کیا ہے تو آپ اسیم بن گئے، گناہگار ہو گئے. آپ نے اس کو ڈرا دھمکا کے اس کا عقل معاف کر دی، وہ ماں باپ بھی اس میں آ جائیں گے جو اپنے بچوں کو اتنا ڈانٹتے ہیں کہ وہ زندگی گزارنے سے عاجز آ جاتے ہیں، بچے ان کے، تو وہ بھی اس میں شامل ہو سکتے ہیں. تو اس لیے کسی کے لیے، کسی کی عقل معاف کرنے کے لیے، عقل کو برباد کرنے کے لیے آپ کو کوئی حق حاصل نہیں ہے. ٹھیک ہے، یہ تین موٹی چیزیں ہیں. اسی طرح جان کے اندر ہی بچے بھی آ جائیں گے. کسی کا بچہ ضائع کر دینا، کسی کو بچے کو مار دینا، کسی بچے کو اغوا کر لینا، یہ ساری چیزیں اس میں آ جائیں گی. ٹھیک ہے، تو یہ اس کو ہم نسل کہتے ہیں. ہمارے جو پرانے علماء تھے اس کو نسل کہتے تھے کہ کسی آدمی کی نسل پر بھی آپ خرابی نہیں آنے دیں، یہ اس کے عمل صالح کے خلاف ہو جائے گا. تو ان چیزوں کی آپ نے دھیان رکھنا ہے عمل صالح میں. تو جو ایمان لائے گا اور عمل صالح کرے گا، پانچ چیزیں اللہ کے لیے اور پانچ ایک چیزیں لوگوں کے لیے جو میں نے ابھی بیان کی ہیں، یہ خلاصہ سا میں نے کر دیا ہے دین کے احکامات کا. اس میں سے دو چیزوں کو نمایاں کر دیا عمل صالح میں سے, ایک نماز کا قائم کرنا اور ایک زکوٰۃ کا دینا, جو اس سیاق و سباق میں ضروری تھا کیونکہ صدقات کی بات چل رہی ہے اللہ کی راہ میں خیرات کرنے کی, تو اس لیے زکوٰۃ کا ذکر ضروری تھا. لیکن اگر زکوٰۃ کا ذکر کر دیا جاتا, نماز کا ذکر نہ ہوتا تو بات ادھوری رہ جاتی. اس لیے ایک پیور عبادت کو لے لیا اور ایک مالی عبادت کو لے لیا. لہم اجرہم عند رب, اس کو بعض علماء نے اس طرح سے بیان بھی کیا ہے کہ نماز علامت ہے خدا کے حقوق کی اور زکوٰۃ علامت ہے انسانوں کے حقوق کی. یہ بھی بعض لوگوں نے, تو یہ بھی پہلو ٹھیک ہے. تو وہ لوگ جو ایمان لائے اور جنہوں نے نیک عمل کیے اور انہوں نے نماز پڑھی اور زکوٰۃ دی, تو ان کا اجر ان کے رب کے پاس محفوظ ہے. یہ بہت دل نواز جملہ ہے, خاص طور سے ان دربہم میں ان کے مالک کے پاس ہے, ان کے آقا کے پاس ہے, ان کے پروردگار کے پاس ہے, ان کے خدا کے پاس ہے. یہ رب کے جو پہلو ہیں میں نے کھول دیے تاکہ اس میں کوئی دوری محسوس نہ ہو. بس سمجھو کہ تمہارے رب کے پاس کوئی دور نہیں پڑی ہوئی ہے, اور رب بھی ایسا کہ جس کے ہاں کوئی چیز ضائع ہونے کا ڈر نہیں ہے, گم ہونے کا ڈر نہیں ہے, اس کے پاس تمہارا اجر محفوظ ہے. تو اب یہ جو مضمون چل رہا تھا کہ تم نے اللہ کی راہ میں خرچ کرنا ہے اور ربا والا معاملہ نہیں کرنا, تو گویا اللہ تعالیٰ کہہ رہے تھے تم نے اللہ کی راہ میں خرچ کرنا ہے, بندوں کے اوپر صدقات کرنے ہیں, اور اگر صدقہ نہیں کر سکتے تو قرض دینا ہے, قرض نہیں دے سکتے تو ربا والا معاملہ نہیں کرنا. یہ گویا اللہ تعالیٰ نے بتا دیا. تو اب فرمایا کہ جو لوگ ایمان لائیں گے, عمل صالح کریں گے اور نماز اور زکوٰۃ ادا کریں گے, ان کے رب کے پاس ان کا اجر ہے. ولا خوف علیہم ولا هم یحزنون, نہ ان کے اوپر کوئی خوف ہوگا نہ ان کے اوپر کوئی حزن ہوگا. اس صورت میں یہ بار بار یہ آیت آ گئی ہے, میں کئی دفعہ واضح کر چکا ہوں کہ خوف کا مطلب ہے کہ جو کچھ میرے پاس ہے وہ چھن جائے. میرا مال چھن جانے کا ڈر ہے, میری جان چھن جانے کا ڈر ہے, اور جو کچھ میرے پاس ہے, میرے بچے, میری بیوی, ان کے چھن جانے کا ڈر خوف ہے. اور حزن کا مطلب ہے کہ کاش میں نے یہ کر لیا ہوتا, کاش میں نے یہ کر لیا ہوتا, میرے ساتھ یہ نہ ہوا ہوتا, میرا مال ضائع نہ گیا ہوتا. تو یہ حزن ہے. یہ دونوں چیزیں قیامت والے دن مومنین کے ساتھ نہیں ہوں گی. یہ دونوں چیزیں قیامت والے دن مومنین کے ساتھ نہیں ہوں گی. نہ ان کے اوپر یہ خوف ہوگا کہ میرا مال چھن جائے گا, میری جائیداد چھن جائے گی, میری زندگی چھن جائے گی, نہ یہ خوف ہوگا, اور نہ یہ ہوگا کہ وہ پچھتا رہے ہوں گے کاش یہ کر لیتا, کاش وہ کر لیتا. تو یہ دونوں چیزیں وہاں, تو جنت ایک پرامن جگہ ہے, نہ وہاں پچھتاوے ہوں گے نہ وہاں خوف ہوگا. البتہ یہ پچھتاوا کسی کے ذہن میں آ سکتا ہے کہ کوئی چھوٹی جنت میں گیا ہے تو یہ خیال کرے آئے گا اس کو, تو وہ پچھتاوے کی شکل کا نہیں ہوگا بس, لیکن وہ اپنی جنت میں مطمئن ہوگا. اس کو اللہ تعالیٰ نے کہا کہ میں غل سارے نکال دوں گا, جو دکھ غم اس طرح کے, ایک دوسرے کے ساتھ دشمنی, ایک دوسرے کے ساتھ کینہ, ایک دوسرے سے مثلا دو جنتی جو دنیا میں لڑتے رہے لیکن جنت میں اکٹھے ہو گئے, تو ان کے درمیان وہ ایک دوسرے سے نفرت ختم کر دی جائے گی. تو اب یہ جو مضمون چلا یہاں پر سود کی حرمت کا, اور اس کو ایک تمثیل سے بیان کیا کہ قیامت والے دن ان کے ساتھ کیا معاملہ ہوگا, پھر بتا دیا کہ یہ جو سود کھاتا ہے وہ دراصل ناشکرہ ہے خدا کا, اور لوگوں کا وہ حق تلفی کرنے والا گناہگار ہے. اور مزید بات کو آگے بڑھا دیا کہ ایک پورا نقشہ بتا دیا کہ کون لوگ ہیں جن کا اجر اللہ کے پاس محفوظ ہے, اس میں سود خار کا ذکر نہیں ہے. یعنی سود خار کی یہ جگہ نہیں ہوگی. اس کو بتا دیا کہ سود خار جو ہے وہ خپتیوں کی طرح قیامت والے دن اٹھے گا, وہ وہاں اسی طرح سے پچھتا رہا ہوگا جس طرح سے وہ دنیا میں پیسہ گن رہا ہوتا تھا, ویسے ہی قیامت والے دن وہ پچھتا رہا ہوگا. ٹھیک ہے, وہ ایک ایک پائی کو, کاش میں نے یہ سود نہ لیا ہوتا اور آج میں جنت میں بیٹھا ہوتا, کاش میں نے وہ سود نہ لیا تھا, تو وہ اس طرح سے اس خپت میں مبتلا رہے. تو اب اس تمہید کو باندھنے کے بعد, تمہید کیا باندھی اللہ تعالیٰ نے, یہ کہ صدقہ خیرات بندہ مومن کے لیے لازم ہے. یہ ناشکری ہوگی کہ وہ اللہ کی راہ میں کوئی خرچ نہ کرے. اور خرچ چلو نہیں کر سکتے, تمہارے پاس اتنا حوصلہ نہیں ہے, تو قرض دے سکتے. جو قرض دے گا اور اس پر سود لے گا وہ بالکل الا خیرہ ہے, उसको खपती बनाकर उठाया जाएगा क्यामत वाले दिन। और फिर फरमाया कि क्यामत वाले दिन अल्लाह ताला सूद का बिल्कुल हुलिया बिगाड़ देंगे, उसका कोई उसको बर्बाद करके रख देंगे, और सदकात को अल्लाह ताला तरक्की देंगे क्यामत वाले दिन, वो 700 गुना तक जो पीछे वादा गुजर चुका है उस इतना बढ़ जाएगी, यानी 7% नहीं, 2% नहीं, 10% नहीं, 700 गुना तक। आपने 7 रुपये दिए होंगे तो 700 रुपये हो चुके होंगे, ठीक है, इतना गुना वो बढ़ चुका होगा। और फिर असूल ये बताया कि ये सारा कुछ जो हासिल होगा ये उनको हासिल होगा जो ईमान वाले और अमले साले वाले होंगे, इनका अजर खुदा के पास महफूज होगा। पहले ही मैंने ये कई दफ़ा अर्ज़ किया है कि कुरान मजीद में कहीं खाली ईमान पर कामयाबी का वादा नहीं है और कहीं खाली अमले साले पर कामयाबी का वादा नहीं है, दोनों चीज़ें लाजम मलजूम हैं। ईमान अगर है तो अमले साले होना चाहिए, अमले साले है तो ईमान की बुनियाद पे होना चाहिए, वरना अजर ज़ाया हो जाएगा। इस तमहीद के बाद अब अल्लाह ताला फरमा रहे हैं कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वज़रू मा बाक़िया मिनर रिबा, ऐ ईमान वालो अल्लाह से डरो और जो बाकी रिबा बचका है तुमने अभी लेना है लोगों से उसको छोड़ दो, इन कुंतुम मोमिनीन, अगर तुम ईमान वाले हो। यानी आज इस आयत के नाजिल होने तक जो लोग सूदी मामलात कर रहे थे तो वो सूद के मामले को छोड़ दें, जो बाकी सूद लोगों से रहना रह गया है, मिलना रह गया है, उसको माफ़ कर दें, उसको छोड़ दें, उसका मुतालबा नहीं करें। अब ज़ाहिर है कि ये आसान नहीं था, किसी ने हज़ारों लेने थे, किसी ने सैकड़ों लेने थे, पुराने ज़माने के अतबार से बात कर रहा हूँ, आज करोड़ों और लाखों में बात कर लीजिए। अभी अगर पाकिस्तान में बैंकों में सूद मना किया जाए तो यही सूरत होगी कि लाखों करोड़ों हैं जिनका लेन देन सूद की बुनियाद पर होने वाला होगा, तो अगर इसका ऐलान कर दिया जाए तो पाकिस्तान की मईशत कोलैप्स हो जाएगी। तो अब अल्लाह ताला ने ये ऐलान कर दिया है कि तुम सूद लेना छोड़ दो, जो बाकी बच गया है आज तक जो ले लिया वो पहले अल्लाह ताला कह चुके हैं कि मैंने उसको छोड़ दिया, मामला क़यामत वाले दिन देखा जाएगा, लेकिन उस सूद को वापस करने की ज़रूरत नहीं है, उस सूद को वापस करने की ज़रूरत नहीं जो पहले लिया जा चुका है। अलबत्ता मामला क्या होना है वो क़यामत वाले दिन अल्लाह ने टाल दिया, माफ़ नहीं किया। और अब यहाँ अल्लाह ताला कह रहे हैं कि जो सूद बाकी रह गया उसको छोड़ दो, ठीक, इन कुंतुमों में, अगर ईमान वाले हो तो, यानी ईमान का लाजमी तकाजा है कि आदमी जो सूदी काम कर रहा है उसको छोड़ दें, और जो पहले से चला गया वो अल्लाह ताला ने माफ़ कर दिया दुनिया के एतबार से। फ़ाइन लम तफ़लू फ़ज़नू बिहर्ब मिन अल्लाह व रसूलह, और अगर तुमने ऐसा ना किया, अगर तुमने ऐसा ना किया तो फिर ऐलान है जंग का अल्लाह और अल्लाह के रसूल की तरफ से। तो ये जान लो कि फिर अल्लाह और अल्लाह के रसूल की तरफ से ऐलान जंग है। ये कुरान मजीद में जो कानून है अल्लाह ताला का फसाद फिलर्ज और हराबा का, उसके साथ इसको जोड़ दिया है कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के इस ऐलान के बाद जो सूद लेना नहीं छोड़ेगा वो गोया नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की हुकूमत के खिलाफ बागी समझा जाएगा। जो सूद लेना नहीं छोड़ेगा नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की उस हुकूमत के ख़िलाफ़ जो मदीना में कायम थी उसके ख़िलाफ़ इसकी बगावत के तौर पर देखा जाएगा और इसकी सज़ाए मौत सख्त तरीके से दी जा सकती है। ये इतना सख्त कानून दे दिया गया, देश निकाला भी, वो जो सूरह मायदा में आगे चलकर सज़ाएँ आएंगी उनमें से कोई भी दी जा सकती है ज़ाहिर के मुजरम के लिहाज से, लेकिन उसमें तकतील भी है, उसमें हाथ पाँव काटना भी है और उसमें जलावतन करना भी है। ये सारी सज़ाओं में से कोई भी सज़ा हुकूमत दे सकती है। ज़ाहिर है कि बहुत बड़ा ऐसा ही है कि जैसे कहा जाए कि तुम अगर ये काम नहीं करोगे तो सज़ाए मौत दी जाएगी, इस तरह का हुक्म है। तो फरमाया कि अगर तुम ये काम नहीं करोगे यानी सूद लेना नहीं छोड़ोगे तो फिर समझ लो कि अल्लाह और अल्लाह के रसूल की तरफ से ये ऐलान जंग है। वाइन तुब तुम फलकुम रऊस अमवालकुम, और अगर तुम बाज आ जाओ तो फिर तुम्हारे लिए تمہارے مالوں میں سے راس المال صرف تمہارا حق ہے. یعنی جتنا تم نے دیا تھا 10 روپے دیے تھے, 10 روپے واپس لے لو. اس میں سے جو ادا ہو چکا ہے سو ہو چکا, باقی تم واپس لے سکتے ہو. لا تظلمون ولا تظلمون, نہ تم ظلم کرو نہ تم پر ظلم کیا جائے. یعنی میں یہ نہیں چاہتا کہ تم, یعنی اللہ تعالیٰ یہ بھی فیصلہ کر سکتے تھے کہ جتنے پیسے لیے اب حساب کرو کہ واپس کتنے لے چکے ہو. اگر جو واپس لے چکے ہو وہ حساب کر لو کہ اصل رقم چلی گئی کہ نہیں, لیکن اللہ تعالیٰ نے یہ نہیں کیا, بلکہ یہ کیا کہ جو پیچھے جا چکا ہے وہ چھوڑ دیا, اس کا مطالبہ واپس نہیں کیا. کہ ایسا نہیں ہے کہ جس مثال کے طور پر 10 روپے قرض جس نے دیے تھے وہ وصول 100 روپے کر چکا ہوا ہے لیکن ابھی بھی قرض رہتا ہے, وہ 10 روپے وہیں پڑے ہوئے ہیں اور وہ 100 روپے وصول کر چکا ہے, تو اللہ تعالیٰ یہ بھی کہہ سکتے تھے کہ تم نے 100 روپے لے چکے ہو تو تم 10 روپے اپنے رکھ لو, باقی 90 روپے واپس کرو, یہ کہہ سکتے تھے. لیکن یہ اللہ تعالیٰ نے کہا کہ فلح ما سلف, جو سود وہ لے چکا ہے وہ سو لے چکا ہے, اب میں اس کو واپس نہیں کر رہا. لیکن اب یہاں اللہ تعالیٰ کہہ رہے ہیں, اگلا حکم دے رہے ہیں کہ جو سود اس وقت باقی رہ گیا ہے تمہارے حسابات کے مطابق وہ چھوڑ دیا جائے اور اصل زر واپس لے لیا جائے. جو کیپیٹل دیا گیا تھا وہ واپس لے لیا جائے لیکن سود کو چھوڑ دیا جائے. اور اصول کیا ہے, لا تظلمون ولا تظلمون, نہ تم پر ظلم کیا جائے نہ, چونکہ پہلے آج کی حرمت سے پہلے حکومت نے اعلان نہیں کیا تھا تو اس کاروبار کی اجازت تھی, اس کاروبار میں جو تم لے چکے سو لے چکے, آج کے بعد تم مزید نہیں لے سکتے سود. اگر مزید سود لوگے تو پھر اللہ اور اللہ کے رسول کی طرف سے اعلان جنگ ہے. ظاہر ہے کہ اس میں حرمت کی شدت بھی واضح ہو رہی ہے اور نبی کریم صلی اللہ علیہ وسلم کی حکومت میں اس کے جرم کی نوعیت بھی واضح ہو رہی ہے. یہ دو باتیں میں نے مختلف کہی ہیں, دونوں کو میں سمجھانا چاہوں گا. ایک ہے گناہ کے اعتبار سے اس کی سنگینی کیا ہے, وہ اوپر بیان ہو چکی ہے. گناہ کے اعتبار سے اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ کفار ہے, عصیم ہے اور قیامت والے دن پاگلوں کی طرح اٹھے گا سود کھانے والا, اور اس کو خوف بھی ہوگا اور حزن بھی ہوگا, وہ اس سے آزاد نہیں ہوگا. اور یہ ہوتا ہے گناہ کے اعتبار سے. جرم ہوتا ہے جو گناہ بھی ہو لیکن دنیا کے لیے بھی وہ نقصان دہ ہو. مثلا روزہ نہ رکھنا گناہ ہے, صرف گناہ ہے, جرم نہیں ہے, اور لیکن چوری کرنا گناہ بھی ہے اور جرم بھی ہے کیونکہ اس میں کسی کو نقصان ہوا ہے. روزے کے اوپر کوئی قانون نہیں ہوتا کہ نہیں رکھو گے 10 کوڑے لگیں گے, چوری کے اوپر سزا ہوتی ہے. تو جن چیزوں کی دنیا میں سزا دی جاتی ہے وہ جرم ہوتے ہیں, اور جن چیزوں کی صرف آخرت میں سزا ملتی ہے وہ گناہ ہوتے ہیں. تو ہر جرم گناہ ہو سکتا ہے لیکن کچھ جرم صرف جرم ہوتے ہیں, گناہ نہیں ہوتا. تو فرمایا کہ تم اگر باز آ جاؤ تو ٹھیک ہے, اگر نہیں باز آؤ گے تو پھر اللہ اور اللہ کے رسول کی طرف سے اعلان جنگ ہے, اور البتہ تم اگر رک جاؤ تو پھر تم اپنے اصل در لے سکتے ہو تاکہ نہ تم پر ظلم ہو نہ تم ظلم کرو. تو اس اعتبار سے یہ اللہ تعالیٰ کا قانون جو ہے وہ حکومت, یعنی گویا اللہ تعالیٰ نے سود لینے کو صرف گناہ نہیں رہنے دیا, جرم بھی بنا دیا کہ اسلامی ریاست میں سود لینا مجرمانہ حرکت ہے. تو دو جرم ایسے ہیں جو جدید دنیا میں جرم نہیں مانے جاتے ہیں, صرف گناہ سمجھے جاتے ہیں. اس میں ایک سود شامل ہے اور ایک زنا بالرضا شامل ہے. مغربی دنیا زنا بالرضا کو جرم نہیں سمجھتی کہ کوئی پولیس آئے کوئی تھانے آئے کچھ آئے, بندوں کا اور اللہ کا معاملہ سمجھا جاتا ہے, اور اسی طرح سود کو بھی وہ جرم نہیں سمجھتے, وہ صرف گناہ سمجھتے. اگر جو گناہ سمجھنے والے ہیں ویسے تو وہ گناہ بھی نہیں سمجھتے. تو لیکن اللہ تعالیٰ ان دونوں کو رضا کے باوجود, یعنی قرض دینے والے نے سود پر قرض دیا وہ بھی راضی ہے, اس کے بعد سود دینے والا بھی راضی ہے, ٹھیک ہے جی میں 10 روپے لے رہا ہوں آپ کو 11 روپے واپس کر دوں گا پہلی تاریخ کو, تو یہ دونوں راضی ہیں, جرم کچھ نہیں ہو رہا, اللہ تعالیٰ اس کو جرم قرار دے رہے ہیں. کیوں؟ کیونکہ یہ سوسائٹی کے خلاف افراد کے اوپر ظلم ہے. تو مالی ظلم چوری کی طرح ہے, تو جس طرح چوری کی سزا دی جائے گی اسی طرح ربا کی سزا بھی دی جا سکتی ہے. وَإِنْ كَانَ ذُو عُسْرَةٍ فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ, اور اگر کوئی تنگ دست ہو تو پھر اس کو ہاتھ کھولنے تک इंतज़ार का मौका दिया जाएगा, मोहलत दी जाएगी कि अगर कोई तंगदस्त है, अब आपने सूद पे कर्ज दिया हुआ था, अब आप अपना असल वापस लेना चाहते हैं, तो असल वापस लेने के लिए कानून ये दे दिया कि ऐसा ना करना कि आज मैंने कह दिया तो मुसीबत ही डाल दो लोगों के लिए। नहीं, जो तंगदस्त होंगे उनको मोहलत दी जाएगी, जब तक कि उनका हाथ खुल ना जाए, वापस ना करने के काबिल ना हो जाए, उस वक्त तक मोहलत। वान तसद्दकु, और अगर तुम उनको माफ़ कर दो, वो पैसा खैरात कर दो, खैरुन लकुम, तो तुम्हारे लिए ही बेहतर है। क्यों? क्योंकि तुम उनसे बहुत कुछ ले चुके हो, सूद की सूरत में तुम काफ़ी पैसे उनसे ले चुके हो, तो तुम्हारे लिए यही बेहतर है कि उनको माफ़ कर दो। इन कुंतुम तालमून, अगर तुम बात को समझो। तो कोई जो पीछे अल्लाह ने कहा था कि फलाहु मा सलफ, उसको अल्लाह ताला ने इस तरह से जोड़ दिया है कि मैंने ये तो मुतालबा नहीं कर रहा कि लाजमन तुमसे हिसाब किताब करके वो वापस लिए जाएं, लेकिन ताकि तुम पर जुल्म ना हो जाए। अब तुम खा चुके हो, कुछ भी कर चुके हो, इतने पैसे दे ही नहीं सकोगे जितना तुमने बटोर लिया है। मिसाल के तौर पर एक सूदखार की वर्थ जो है वो 1,00,000 रुपया है, लेकिन मुख्तलिफ केसेस जब सामने आएंगे तो हो सकता है उसने 20,00,000 वसूल किया हो, आज उसके पास सिर्फ 1,00,000 रुपया है, तो 20,00,000 कैसे वापस करेगा? जुल्म वजूद में आ सकता है। तो इसलिए अल्लाह ताला ने कहा कि जो पहले ले चुके उसको मैं छोड़ रहा हूँ, लेकिन तुम भी ये कर सकते हो कि जिसका हाथ तंग है उससे वसूल ना करो, तुम उसको माफ़ कर दो, तो यही तुम्हारे लिए बेहतर है। इन कुंतुम तालमून, अगर तुम हकीकत पर गौर करके बात को समझने की कोशिश करो तो यही बेहतर है। तब सूद का जो मसला था उसको अल्लाह ताला ने कई पहलुओं से यहाँ हल कर दिया है। एक ये कि आखिरत के पहलू से इसका क्या अंजाम होना है, और दूसरा ये कि यह तजारत जैसी काम नहीं है, ये असल में इसकी नेचर वादे की कि सूद का असल ताल्लुक उस तावुन के साथ है, उस माली तावुन के साथ है जो किसी गरीब आदमी की मदद के लिए हम कर्ज़ की सूरत में करते हैं, उस माली मदद की सूरत में। अब इस मदद के ऊपर आप पैसे मज़ीद नहीं ले सकते। मैंने ये वाज़े किया था कि मदद करना और इन्वेस्ट करना, मदद करना और कारोबार करना, ये दोनों अलग अलग चीज़ें हैं। कारोबार में पैसा लगाकर हम मुनाफा लेते हैं, ये नाजायज़ नहीं है। मुजारबा और मुशारका की शक्लें अहद नबवी से चली आ रही हैं, उसमें कोई नाजायज़ काम नहीं है। लेकिन तआवुन वाला कर्ज देकर पैसे ज़्यादा लें, ये अल्लाह ताला ने हराम करार दे दिया, और ये शैतान के छुए हुए पागल की तरह उसकी तमसील बयान कर दी। सूद के पहलू से दूसरा पहलू ये वादे कर दिया कि ये जो है ये सिर्फ गुनाह नहीं है, जुर्म भी है। और तीसरा पहलू ये वाज़े कर दिया कि ये नशुक्रापन है, कोई आदमी सूद लेता है, खुदा के हकूक भी तलफ करता है, वो नशुक्री करता है खुदा के हजूर, और लोगों का हक भी मारता है। ये कफ़ारे नसीम के अल्फाज से अल्लाह ताला ने इसकी ये नेचर भी वाज़े कर दी। और अब इस सारी सूरत हाल वाज़े करने के बाद कानून ये दे दिया कि जो इससे पहले तुम सूद ले चुके हो वो ठीक है, उसको हम छोड़ रहे हैं, उसका मुतालबा नहीं कर रहे। अलबत्त आदमी क़यामत वाले दिन उसका क्या होना है वो अलग है, वह अमरहु इल्लाह में उसको बयान कर दिया है। और दुनिया में अब मामला क्या होगा कि तुम सूद छोड़ दोगे और अपना असल पैसा ले सकते हो, और अगर तंग दस्त हो तो उसको बेहतर है कि माफ़ कर दो, लेकिन अगर माफ़ करने को आमादा नहीं हो तो उसको मोहलत दोगे कि वो इस काबिल हो जाए कि अपना कर्ज उतार दे तो वो उतार देगा, वगरना बेहतर यही है कि तुम उसको माफ़ कर दो। तो ये सूद है जो इसकी संगीनी वाजे है, ये अल्लाह और अल्लाह के रसूल के ख़िलाफ़ जंग की सी नौयत है, ये दहशतगर्दी जैसा जुर्म है, ये इतना बड़ा जुर्म है कि जैसे आपने किसी मार्केट में बम रख के पूरी मार्केट उड़ा दी, ये उस तरह का जुर्म है, ये फितने और फसाद की नौयत का जुर्म है। इसलिए इसके साथ नरमी नहीं की जा सकती, और उसको अल्लाह ताला ने हमेशा के लिए। अब जो इस वक्त हमारे मुसलमान भाई ये काम करते हैं, वो भी इन आयतों की रोशनी में अगर अपना फ़ैसला करें तो वो भी पिछले को छोड़ दें, जो इस वक्त तक है, जो मज़ीद लेना उन्होंने उसको छोड़ दें, सिर्फ़ अपना असल ज़र वापस ले लें और माफ़ कर दें लोगों को, तो बेहतर है। उनका कर्ज़ जिनसे अपना खुला हिसाब करके अंदाज़ा लगाएं कि मैं उनसे असल दर से ज़्यादा ले चुका हूँ तो छोड़ दें। यही इन आयतों के अंदर से आज के मोमिनीन के लिए जो इस गलती का शिकार रहे हैं वो अपनी तौबा करके अपने आप को इसमें से निकाल सकते हैं। वक्त हो गया है तो वह आखिर दामाना अलहमदिल्ला।